जति आधार भत्काएर गयो मेरो भए जति आधार भत्काएर तर मनको संसारमा डेरा जमाएर गयो मेरो भए जति आधार भत्काएर तर मनको संसारमा डेरा जमाएर युगौँ युगको प्रेमको सम्मान दिएकी छ युगौँ युगको प्रेमको सम्मान दिएकी छ पराईको शिरमाथि सिन्दुर लगाएर पराईको शिरमाथि सिन्दुर लगाएर गयो गयो मेरो भए जति आधार भत्काएर कहाँसम्म इज्जत गर्छ फुलको भमराले कहाँसम्मको इज्जत गर्छ फुलको भमराले फुलकै प्राग चुसे फुलमै दाग लगाएर फुलकै प्राग चुसे फुलमै दाग लगाएर तर मनको संसारमा डेरा जमाएर स्वागत गर्ने ढङ्ग पनि वाह हजुरको स्वागत गर्ने ढङ्ग पनि वाह हजुरको माथि फुल तल काँडा बिछ्याएर माथि फुल तल काँडा बिछ्याएर गयो गयो मेरो भए जति आधार भत्काएर दुनियाँमा जिउनेहरू लाखौँ हुनुपर्छ दुनियाँमा जिउनेहरू लाखौँ हुनुपर्छ जमानालाई देखावटी आँसु देखाएर जमानालाई देखावटी आँसु देखाएर गयो मेरो भए जति आधार भत्काएर तर मनको संसारमा डेरा जमाएर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम त्रिवेणीको पर्खाईमा रहनुभएका लाखौं श्रोता मित्र प्राविधिक साथी प्रेम लुइटेलको साथमा म कार्यक्रम प्रस्तोता धनराज वास्तविक आदरणीय मन एक साताको बिछोडको यो नमिठो समयपछि यो नमिठो बसाइपछि तपाईँको सामिप्यतामा रहनको लागि तपाईँको बीचमा रहनको लागि साहित्यमा रम्ने साहित्यमा आफ्ना सृजना निरन्तर भरिरहने साहित्यका हरेक फाँटमा आफ्ना यी आफ्ना परिस्थितिलाई आफ्ना सृजनालाई पनि उल्लेख गर्न खोज्ने र साहित्यलाई माया गर्न खोज्ने साहित्यको उत्थान र विकासका लागि प्रयास गरिरहने अभियन्तासँग साहित्यिक सर्जकसँग भलाकुसारी गर्ने गर्छौँ र यस कार्यक्रममा हामीले सृजना वाचन गर्ने गर्दछौँ कार्यक्रम त्रिवेणी गीत गजल र नेपाली मौलिक विधा गेडीको साझा संगम हो कार्यक्रम त्रिवेणी त्रिवेणीमा हामीले गीत सङ्गीतका अभिव्यञ्जनाहरूलाई तपाईँको बीचमा जोड्छौँ तपाईँलाई मनोरञ्जन गराउँछौँ र पाहुनाहरू निम्ताएका हुन्छौँ पाहुनासँग पनि भलाकुसारी गर्छौँ आज हामी यही सिलसिलालाई जोड्ने पर्ख हामी तर्खरमा छौँ आजको यो सिलसिला करिब करिब हामी 45 मिनटसम्म तपाईँको बीचमा जारी राख्नेछौँ आशा छ कार्यक्रम त्रिवेणी 45 मिनटको यो अवधिसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ र आजको यो श्रृङ्खला आजको यो बसाइमा हामीले एकजना पाहुना तपाईँको बीचमा जो कुराकानी गर्नको लागि जो तपाईँको बीचमा हामीले परिचय गराउनका लागि र तपाईँका बीचमा अझ यसो भनौँ आफ्नो गजल सङ्ग्रह प्रकाशनको पूर्व तयारीमा हुनुहुन्छ त्यसका बारेमा पनि हामी उहाँसँग भलाकुसारी गर्दैछौँ र उहाँका जीवनका उषाकालदेखि लिएर अहिलेसम्मका गतिविधिहरू साहित्यमा लाग्नुको रहस्य लाग्नुको तात्पर्य र साहित्यमा लागिसकेपछिका कुराहरू के भइरहेका छन् कसरी जिन्दगी अगाडि बढिरहेको छ यसैको फेरीमा रहेर हामी कुराकानी गर्नेछौँ सुरुवातमा जडौँ एउटा साङ्गीतिक अभिव्यञ्जना त्यसपछि आजका पाहुनाको हुनुहुन्छ हामी अवश्य पनि तपाईँको बीचमा परिचयका साथ हामी आउँछौँ र कार्यक्रमको सुरुवातको गजल पनि म यो गीत जोडिसकेपछि मात्रै भन्नेछु अहिलेलाई भने स्वीकार्नुहोस् यो साङ्गीतिक अभिव्यञ्जना केवल तपाईँको नाममा
किन किन तिम्रो तस्विर मलाई निको लाग्छ किन किन तिम्रो तस्विर मलाई निको लाग्छ ना भुलेर जति हेर्छौ उति हेसी लाग्छ आँध्यारोमा रात बिच तारा पिछे घुम्छ जुनलीमा जुन सिति ओर्ली मुख चुम्छ किन किन तिम्रो तस्विर मलाई निको लाग्छ एक विलास ठाउँमा त्यो साथी मेरै बन्छ आधरात्मा म्युझे पनि सिरानैमै हुन्छ एक विलास ठाउँमा त्यो साथी मेरै बन्छ आधरात्मा म्युझे पनि सिरानैमै हुन्छ प्रभात को मिर मिर उषा जब हुन्छ मेरो मन को झलकुमा पहिले आई पुग्छ किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ छोडको वेदनामा जति छाती फुल्छ मेलनको कल्पनामा त्यही आशा बन्छ बिछोडको वेदनामा जति छाती फुल्छ मेलनको कल्पनामा त्यही आशा बन्छ हाल्छु जसै मुटु भित्रै पुग्छ जति टाढा पुग्छु सधैँ नजिक त्यही हुन्छ किन किन तिम्रो तस्विर मलाई निको लाग्छ नभुलेर जति हेर्छौ उति हिसी लाग्छ किन तिम्रो तस्विर मलाई निको लाग्छ
आदरणीय मन यो साङ्गीतिक अभिव्यञ्जनापछि तपाईँलाई हार्दिक स्वागत छ यति बेला नेपाल एफएम नेटवर्क कलङ्की काठमाडौँको यो रेडियो स्टेशनबाट नेपाल एफएम 91.8 उपत्यका र उपत्यकाका आसपासका करिब 25 जिल्लामा र त्यसै गरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियो स्टेशनहरूबाट र त्यसै गरी हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nfm.com.np लगन गरेर संसारको जुनसुकै कुना कन्दरामा हामीलाई एकसाथ सुनेर साथ दिइरहनु भएको छ आदरणीय मन मैले गीत जोड्नुभन्दा अर्थात सांगीतिक अभिव्यञ्जना जोड्नुभन्दा पूर्व भनेको थिएँ आजका एकजना अतिथि अर्थात आजको यो बसाइका लागि मैले एकजना अतिथि वर्गलाई निम्ति आएको छु भनेर उहाँ हुनुहुन्छ खगेन्द्र साउत समर्पण र कार्यक्रमको दैलो गार्यौं उहाँकै सुन्दर गजलबाट भन्नुपर्छ र उहाँको गजल हामीले वाचन गरेर हामीले आजको यो श्रृङ्खलाको सुरुवात गरेका छौँ र यो श्रृङ्खलाको अवधिभर उहाँका मुखारविन्दुबाट केही सृजना सुन्नेछौँ र गजलमा भएका नकारात्मक टिप्पणीहरूका बारेमा पनि उहाँबाट केही जान्ने प्रयास गर्नेछौँ र ढिला गर्दिन आजको यो श्रृङ्खला यो रात्रिकालीन प्रहर यो रात्रिकालीन बसाई कार्यक्रम त्रिवेणीमा खगेन्द्र साउत समर्पणलाई हार्दिक स्वागत गर्न चाहन्छु
धन्यवाद धन्यवाद वास्तविकजी यहाँसम्म आउनु पाउँदा म पनि खुसी छु
आरामै हुनुहुन्छ
एकदमै आरामै छु र आरामै छौँ भनौँ
अनि तपाईँको घर अछाम त्यसै गरी साहित्यमा संलग्न हुनुहुन्छ पढाइलाई अगाडि सारिरहनु भएको छ र मैले सुन्नमा आएको र तपाईँले पनि अफेयरमा कुरा र तपाईँको मेरो बिचमा जुन कुरा भयो त्यो कुरामा पनि मैले थाहा पाएँ जो कि यहाँभन्दा पहिला पनि परिचित थिएँ तपाईँको गजल सङ्ग्रह प्रकाशनको तयारीमा तपाईँको गजल सङ्ग्रह जो प्रकाशनको तयारीमा छ आवरण नाम दिनुभएको छ यसको सिलसिला कहाँसम्म पुग्यो
अहिले प्रेससम्म गइरहेको छ काम थालनी भइरहेको छ म जानकारी गराउँ कि आम पाठकमा सकेसम्म 1-1.5 महिनाभित्रै आम पाठकको हातसम्म अभिप्रायले नै काम थालनी भइरहेको छ
अवश्य पनि कार्यक्रमको सुरुवातमा हामी यो जुन तपाईँको गजल सङ्ग्रह आवरण हो यो आवरणको लागि हामी हार्दिक शुभकामना दिन्छौँ सफलताका साथ सम्पन्न गर्नुहोला छपाउनुहोला छपाइसकेपछि चाँडोभन्दा चाँडो पाठक वर्गमा पुर्याइदिनुहोला यो हार्दिक शुभकामना
धन्यवाद हजुरलाई
खगेन्द्रजी आफ्नो नाम समर्पण थप्नु भएको छ, यो किन भनेर सोद्धाखेरि सायद अन्याय हुन सक्छ। यो तखलुसको रूपमा जसले पनि र अर्थपूर्ण छ र यो अर्थलाई जसले पनि बुझ्नु भएको छ। अनि कुनै केही कारण छ छैन?
कारण त पराय पछाडि नाम थप्नुका कारणहरू छन् स्रष्टाहरूमा। पछिल्ला समयमा कसै कसै राख्नेहरूले त कसैले त एउटा साहित्यलाई माया गर्ने पराय पछिल्लो समयमा देखिएका साहित्यलाई माया गर्नेहरूले उपनाम थप्ने गरेको चाहिँ देखिन्छ। तर मेरो चाहिँ केही यस्तो घटना पनि छ जुन समर्पण कसरी आयो भन्ने कुरामा यहाँ त्यत्रो लामो भन्दा पुरै कार्यक्रम नै होला। कुनै दिन
कुनै कार्यक्रममा सार्वजनिक गरौँला। एकदमै खुसी लाग्यो। निरन्तर समर्पण गरिरहने अर्थात् अरूलाई निरन्तर आफ्ना भए जतिका जाय जेतो दिइरहने तर ऊबाट केही नपाउने पनि हुन सक्छन्। ती कुराहरू आफ्नो ठाउँमा छँदैछन्। अब हामी लागौँ तपाईँले साहित्यमा तपाईँ आफ्नो जीवनलाई जीवनका उषाकाललाई सम्झिन्छौँ। यो राति यो बत्ती बलिरहेको छ, बाहिर अँध्यारो रात छ, एकदमै रातले साम्राज्य जमाउँदैछ, रात बिस्तारै बिस्तारै ढल्दै गरेको परिस्थिति छ र साहित्यकार साहित्यिक स्रष्टा पाठक मित्रहरू मेरा प्यारा अझ यसै भनौँ स्रष्टा द्रष्टा र मेरा श्रोताले सुनिरहनु भएको छ र खगेन्द्र साउत समर्पणसँग जति नजिक हुनुहुन्छ चिनाजानु हुनुहुन्छ तपाईँको उषाकाललाई सम्झिँदाखेरि तपाईँ साहित्यमा लाग्नु भएको कति भयो?
साहित्यमा ठ्याक्कै अब यति लागे भन्ने त खुदै मलाई पनि स्मरण रहेन। विगत लगभग मैले आफैलाई साहित्यलाई माया गर्न थालेको 6-7 वर्ष हुन थाल्यो। पहिले अलिअलि भावना के कुर्दा कुर्दै अहिले जुन यो ठाउँमा पुगेको छु, थोरै कता कता साहित्यभन्दा पनि गजल क्षेत्रमा केही गर्छु, केही गरौँ र लेखौँ भन्ने अभिप्राय यहाँसम्म आएको भन्न मिल्ने भयो।
एकदमै खगेन्द्रजी, जस्तो हामीले जीवनका उषाकाललाई सम्झिरहेका बेला यति बेला जो तपाईँ यो साहित्यमा लाग्नुमा कसैको एउटा प्रेरणा हुन्छ नि, त्यो कसैको प्रेरणा पाएर लाग्नु भएको हो अर्थात् आफ्नै एउटा लगावले गर्दाखेरि तपाईँ यो साहित्यमा प्रवेश गर्नुभएको अर्थात् साहित्यमा अझै पनि माया गर्नुहुन्छ, साहित्यभन्दा पनि गजललाई विशुद्ध माया गर्नुहुन्छ?
जीवनका पराय पहिले त साहित्यमा कसरी रुचि बढ्यो भन्ने कुरा त्यो गएँ म। साहित्यमा पछिल्ला समयमा सुनिने पनि गरिन्छन् र साहित्यमा लाग्नुको पछाडि केही न केही रहस्य छ भन्ने पनि गरिन्छ। त्यस्तै घटना छ मसँग पनि। केही जिन्दगीका आरोह अवरोह हाँसो खुसी पीडाहरूलाई एउटा भावनामा, यो गजल नै हो भनेर त मैले कहिल्यै लेखिनँ, एउटा भावनामा उन्ने गर्थेँ र आफ्ना बहकाईहरू आफूभित्रबाट आएका केही वेदनाहरू भावना मार्फत म राख्ने गर्थेँ। यसै सिलसिलामा हुँदा हुँदै यही यिनै चरणहरू र यिनै अवस्थाहरूलाई मैले शब्दमा उन्दा उन्दै पछिल्लो समयमा हाल आएर साँच्चीकै साहित्यमा लागेको छु र कोर्ने गर्छु।
एकदमै जस्तो साहित्यलाई माया गर्छु, साहित्यमा पछिल्लो चरणमा आफूलाई एकदमै उपस्थिति जनाउने खालको वातावरण पनि सिर्जना गर्दैछु भन्ने खालको कुरा यहाँनिर आयो। जसरी तपाईँले गजल चाहिँ ठ्याक्कै यतिदेखि लेखेँ भन्ने कुनै त्यो स्मरण छैन भनिसक्नु भएको छ, सबैभन्दा पहिलातिर रचना गरेको अर्थात् त्यस्तो कुनै सिर्जना तपाईँलाई याद छ?
त्यति बेला म लेख्थेँ कि एउटा तिमीले नै सोचे जस्तो घर छैन अनु, तिमीले नै सोचे जस्तो घर छैन अनु, यस्तो मलाई ठ्याक्कै याद भएन।
धेरै धन्यवाद तपाईँलाई। तैपनि एउटा शब्द मात्रै सम्झिए पनि एउटा मतलाको
मैले सबैभन्दा पहिले लेखेको गजल गजलै लेखेँ भन्ने मलाई त्यति बेलादेखि नै
अलिकति स्मरण छ। अनि नि समर्पणजी भने मैले अगाडि नाम छुटाएँ, खगेन्द्र साउत समर्पण तपाईँको पुरा नाम, जस्तो तपाईँसँग धेरै नजिकता भएर अब नजिकै भएर धेरै हाँसबोल त गर्न पाएको छैन, तपाईँसँग यसरी हेरिरहँदा बोलिरहँदा मात्रै पनि एकदम मिलनसार एकदमै हाँस्ने रमाउने त्यस्तो कामलाई एकदमै रुचिका साथ अगाडि सार्नुहुन्छ जस्तो लाग्यो। एकदमै खुसी लाग्छ मैले यस्ता मान्छेहरूलाई, मैले पनि निकै मन पराउने गर्दछु। रमाइलो हुनुहुन्छ जेर्स जहाँसम्म सृजना। पछिल्लो चरणमा सृजनाकै बारेमा कुराकानी गरौँ। हामी उषाकालभन्दा अलि माथि उठ्यौँ। जस्तो तपाईँको यो गजल सङ्ग्रह आवरण यसरी जन्मियो भनेर भन्ने केही त्यस्तो कुरा छ?
जरुर पनि म यो बारे भन्न पनि चाहन्छु। आवरण मेरो रुचि चाहिँ मैले पहिले गजल लेख्दा कि जति बेला कि मैले एउटा सङ्ग्रह ल्याउँछु भन्ने कुरा थियो जति बेला, त्यति बेला मैले नामाङ्कन गरेको थिएँ एउटा, पछाडि जसरी नाम आयो यो नाम आउनुको रहस्य र श्रेय कोही व्यक्ति थिए र त्यही नामबाट नै म एउटा सङ्ग्रह नामाङ्कित गर्छु भन्ने लागिरहेको थियो र गरेको पनि थिएँ। तर विशेष कारणवश यही नामको सङ्ग्रह बजारमा आइसकेको रहेछ जसलाई मैले चाहेर पनि नामाङ्कन गर्न सकिनँ।
त्यो समर्पण थियो
एकदम पनि, त्यो समर्पण थियो। अनि पछिल्लो समयमा मैले अनि आफ्ना त्यति बेलाका गजलका धार र मैले जसरी समर्पणमा समेट्छु समर्पणका लागि राखिएका गजलहरू थिए ती गजलहरू एकदमै विरलै थिए। अनि त्यसपछि मैले जब गजलको आवरणको सङ्ग्रहको नामाङ्कन आवरण गरेँ त्यसपछि मेरो गजलको धार नै एकदमै फरक भयो र यो आवरण रह्यो र आवरण अहिले त्यो बजारमा ल्याउने तयारीमै छ।
अब आवरणको कुराकानी गरिरहँदा नै समर्पणजी, अब यो गजलमै म यसरी लागि गजल नै बढी चाहिँ एउटा रुचिकरको विषय बन्यो भन्ने खालको तपाईँको मैले कुरा बुझेँ। जस्तो यो आवरणभित्र नि कस्ता खालका गजलहरू पाठकले पढ्न पाउनुहुन्छ?
पराय आवरणमा गजल त धेरै किसिमका छन्, प्रणयशालीन अनि समसामयिक देशव्यापी हरेक कुराहरूका गजलहरू छन्। पराय यथार्थ समाजमा घटेका घटनाहरू अनि आफ्नो मनबाट उब्जेका यथार्थ चरित्र चित्रण गर्ने कोसिस गरेको छु, आम पाठकहरूले हेरेपछि अनुभव पनि गर्नुहुनेछ, अनुभूति पनि होला र गराउनेछ। आवरण किन नाम किन रह्यो भन्ने अनुभूति हुनेछ आम पाठकलाई पनि भन्ने मलाई विश्वास छ।
अब श्रोता मित्रहरूले एकजना पाहुना ल्याइसकेपछि अर्थात् पाहुनाहरू उपस्थित गराइसकेपछि उहाँहरूको सिर्जना उहाँकै आवाजबाट सुन्न पाए भन्ने धेरैको जिज्ञासा हुन्छ। यो मेरो जिज्ञासा र प्रश्न होइन खगेन्द्रजी। यति बेला हाम्रो यो कार्यक्रम लाखौँ श्रोताले सुनिरहनु भएको छ। उहाँ लाखौँ श्रोता मित्रहरूलाई तपाईँको सुमधुर आवाजबाट अर्थात् तपाईँको मुखार बिन्दुबाट एउटा गजल वाचन गर्नको लागि मैले अनुरोध गरेँ।
एकदम पनि नजिक नजिक आएर पनि ऊ दूर दूर भएको छ, नजिक आएर पनि ऊ दूर दूर भएको छ, यसरी मेरो सफर बेकसुर भएको छ। नजिक आएर पनि ऊ दूर दूर भएको छ, यसरी मेरो सफर बेकसुर भएको छ। नखाएकै बिषको नसाले पनि यार, नखाएकै बिषको नसाले पनि यार, जिन्दगी सिसासरी चकनाचुर भएको छ। नजिक आएर पनि ऊ दूर दूर भएको छ, यो समयको लीला पनि बुझिन सक्नु छ, यो समयको लीला पनि बुझिन सक्नु छ, यहाँ खाली पारी आफू भरपूर भएको छ। नजिक आएर पनि ऊ दूर दूर भएको छ, यति तीव्र दौडिरहेछ यो याद मस्तिष्कमा, यति तीव्र दौडिरहेछ यो याद मस्तिष्कमा, कहाँ पुग्नु छ यति आतुर भएको छ। नखाएकै बिष यसरी मेरो सफर बेकसुर भएको छ, कम्तीमा यति त खुसियाली छ मसँग, कम्तीमा यति त खुसियाली छ मसँग, मलाई बिगारी ऊ बहादुर भएको छ। नजिक आएर पनि ऊ दूर दूर भएको छ, यसरी मेरो सफर बेकसुर भएको छ।
साँच्चै पनि नजिक आएर पनि ऊ दूर दूर भएको छ, यसरी मेरो सफर बेकसुर भएको छ। निकै दमदार गजल हामीले तपाईँको मुखार बिन्दुबाट सुन्यौँ र हामी फेरि गजलकै बारेमा कुराकानी गर्छौँ। खगेन्द्रजी, तपाईँलाई पनि यो कुरा लागेको हुनसक्छ, यो धनराज वास्तविकले किन सोध्यो नभन्नुहोला। पछिल्लो चरणमा गजलमा विवाद भन्ने शब्द निकै अल्झिएको विषय ठान्छु मैले, देख्छु मैले, तपाईँ के भन्नुहुन्छ?
एकदमै इम्पोर्टेन्ट प्रश्न. मैले जाने जति मैले अनुभूति गरेँ जति कि अस्ति यस्तै कुराहरू धेरै ठाउँ गर्दै पनि आएको छु. पछिल्लो समयमा गजललाई दुई चरणमा लिनेहरूले कसैले नबुझेर भन्नेहरूले कसैलाई कोही लय बिनाका गजल लेख्न थाले, लयलाई त्यति फोकस नगरेर भाव फोकस गर्न थाले र प्राय म पनि यस्तै गजल लेख्छु र भाव प्रयुक्त गजल नै कोर्ने गर्छु. तर मेरो अर्थ यो होइन कि लय बिनाका गजलमा म विरोध गर्छु. लययुक्त पनि गजल नै हुन् र लय बिनाका पनि गजल हुन्. फरक यति हो कि सोच्नेहरूले अलिक फरक सोचिदिए, फरक भनिदिए भन्ने मात्र यो मेरो सोचाइ.
यो गजलमा जस्तो तपाईँले भने जस्तै गजलमा लय हुनुपर्छ भन्ने एउटा पङ्क्ति र अर्को एउटा लयलाई ख्याल नगर्ने अब भावलाई मात्रै र गजलका केही आंशिक ती तत्त्वहरू छन् ती सीमाहरू छन् ती प्रयोग गरेर मात्रै गजल लेख्नेहरूको सङ्ख्या छ. जस्तो यो गजल विवाद हुनु अर्थात् नेपाली गजल विवादमा फस्नु भनेको गजलमा एउटा बाढी आउनुले हो, गजलमा जो कोही आउनु हो, गजलमा जानी नजानी आउनु हो भन्ने खालका तर्कहरू बाहिर आउँछन् नि. त्यसलाई के भन्नुहुन्छ? गजल आउनु राम्रो हो या होइन?
मलाई त्यस्तै मलाई त्यस्तै चाहिँ लाग्दैन. मलाई पछाडि नयाँ पुस्ताले नजानेर त्यसैलाई नै त्यही प्रस्तुत गरिदिएको, त्यही राखिदिएको हो भन्ने होइन. र मलाई त्यस्तो लाग्दैन पनि. गजल चाहिँ सबै गजल हुन्, पुस्ता नयाँ पुस्ताले बिगारेको पनि होइन. र यस्ता गजल धेरै देख्न पाइन्छ, पुस्ता मात्र होइन, अब नेपाली गजलमा प्राय सबैले कोट्याउने गर्छन्, हिन्दी गजलहरूमा पनि गालिब नुरका गजलमा पनि हेर्न सकिन्छ. गालिब नुरले पनि प्राय एक दुईवटा लयमै गजल लयलाई लयमा एक दुईवटा शब्दहरू हिनामिना गरेकै देखिन्छन्. यसमा कुनै उयो छैन. गजल प्राय भाव कहाँसम्म दिन सक्ने, कसरी गजललाई मिठास ल्याउन सक्ने, गजलमा कसरी गजललाई तिखर बनाउने, आम पाठकलाई सुन्दा पनि चसक्क छुने किसिमका गजलहरू कसरी कोर्ने भन्ने कुराले पछिल्ला समयका यी गजलहरू आएका छन्, जुन लययुक्त गजलभन्दा लय बिनाका गजलहरू एकदमै पर्खर रूपमा पछिल्लो समयमा हाबी भएका छन्. मलाई यस्तै लाग्छ. तर म पनि लयका गजलहरू पनि लेख्छु र लय बिनाका गजल पनि लेख्छु.
खगेन्द्रजी, जस्तो तपाईँले भने जस्तै गजल भावमा लेख्दाखेरि गजल सबैले सुन्न लायक र सुन्दाखेरि चसक्क घोचोस् भनेर भन्नुभएको छ नि जुन शब्द, यस्तो एउटा सुन्दा बित्तिकै भन्दा बित्तिकै वाचन गर्दा बित्तिकै सबैको मनमा टक्क अडिने खालको लयमा बहरमा लेख्दाखेरि त्यो लेख्न सकिँदैन र त्यो भावमा मात्रै आउँछ, भावमा मात्रै लेख्न सकिन्छ भन्न खोज्नु
भएको छ? त्यस्तो होइन, त्यस्तो होइन. मैले पनि देखेको छु बहरमा केही अग्रजहरूका गजलहरू,
जस्तो हामीले डाक्टर कृष्ण हरिबरालकै यहाँ देशको चिन्ता तिमी माया माया भन्छौ, यही गजललाई लिउँ, पर्दा जे जे हुन्छ यहाँ पर्दा पछाडि हुन्छ यही गजललाई लिउँ होइन. धेरै गजलहरू पनि त सुन्न लायक छन्, सुन्दा बित्तिकै टचक टच दिन्छ.
नयाँ आगन्तुक भन्दा पनि नयाँ पुस्ताहरूले जो पुराना बहरमा लेख्छन् अग्रजहरूका गजलहरू, बहरमै पनि यति राम्रा छन् नि, यति धेरै राम्रा छन् कि गजल नराम्रा भएका होइनन्. बहरयुक्त गजल नराम्रा हुन्छन् भन्ने मेरो अभिप्राय होइन. तर पछिल्लो समयमा सिकार गजलहरू सिकार गजल र आउँदै गरेका पुस्ताले पनि पुस्ताले बहरमा गजल लेख्दा मैले धेरैलाई देखेको छु. खुदै मैले पनि कोर्ने कोसिस गरेको छु बहरमा गजल. त्यति मिठास दिन मैले कहिल्यै सकिनँ गजलमा बहरमा हुँदा. यो एक सरसताको कमजोरी पनि हुनसक्छ र अनुभव पनि नभएको.
अब हामी एकैछिन यो छलफलको प्रक्रिया अर्थात् आजको यो भलाको शरीरलाई एकैछिन यहाँनिर रोक्छौँ. आन्तरणीय श्रोता मित्र, हामी एकैछिनलाई मैले वाचन गरिरहेका कुरालाई यहाँनिर कार्यान्वयनमा ल्याउने प्रयास गर्छु. गीत जोड्छु, त्यसपछि व्यापारिक विश्राममा जान्छौँ, त्यसपछि आउँछौँ. हाम्रो साथमा रहनुहोला.
बिसाई देऊ न बिंती मन का सबई बोझ हरू बिसाई देऊ न बिंती. बिसाइदेऊ न बिन्ती मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती रिसाउँदा झनै राम्री रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन्ती गला भरी अझ लाली छाओस आँखा भरी जवानी को नशा सल बलाओस गुलाबी ती गला भरी अझ लाली छाओस आँखा भरी जवानी को नशा सल
तपाईको आफ्नो घर अफिस
आन्द्र यमन यति बेला तपाईँले नेपाल एफएम नेटवर्कको कार्यक्रम रात्रिकालीन प्रस्तुति रात्रिकालीन प्रसारण हुने कार्यक्रम त्रिवेणी सुनिरहनु भएको छ। त्रिवेणीको आजको यो श्रृङ्खलाको लागि हामीले खगेन्द्र साउद समर्पणलाई अतिथिको रूपमा पाहुनाको रूपमा हामीले ल्याउन पाएका छौँ। हामीलाई खुसी पनि लागेको छ र भाग्यशाली पनि ठानेका छौँ। जो उहाँ काठमाडौँमा आएको बेला हामीले उहाँसँग भलाखुसारी गर्ने जमर्को गरिरहेका छौँ र गर्यौँ र त्यही गर्ने सिलसिलालाई आज हामीले व्यवहारमा उतार्ने प्रयास गरिरहेका छौँ। र श्रोतालाई हामी के आग्रह गर्न चाहन्छौँ भने आजको यो बसाई पछिसम्म पनि तपाईँलाई यादगार रहनेछ। मैले यही विश्वास लिएको छु। हामी पछिसम्म पनि यादगार गराउने प्रयास गर्नेछौँ। फेरि पनि स्वागत छ गगेन्द्रजी तपाईँलाई।
धन्यवाद धन्यवादजी।
हामी फेरि गजल वाचनको क्रमलाई जोड्ने मनसायमा छु म यति बेला। तपाईँको मुखारविन्दुबाट एउटा अर्को सुन्दर गजलको हामी अपेक्षा गर्छौँ।
घरमा हिसाब राखिन्छ पाथी रानाको घरमा हिसाब राखिन्छ पाथी रानाको तर हिसाब पाइँदैन देशको सिमानाको घरमा हिसाब राखिन्छ पाथी रानाको तर हिसाब पाइँदैन देशको सिमानाको म आफै मृत्युको लडाइँमा छु यतिखेर म आफै मृत्युको लडाइँमा छु यतिखेर बात सुन्ने टाइम छैन तिम्रा चाहनाको घरमा हिसाब राखिन्छ पाथी रानाको आफ्नो स्वार्थका लागि संविधान उक्किन्छ आफ्नो स्वार्थका लागि संविधान उक्किन्छ यो कस्तो समान हो कलम र पानाको घरमा हिसाब राखिन्छ पाथी रानाको जे गर जस्तो नै गर चल्छ यहाँ जे गर जस्तो नै गर चल्छ यहाँ चल्छ सम्मान छ ठुलाको न आदर छ सानाको घरमा हिसाब राखिन्छ पाथी र आमाको आफूलाई त महल बना आफूलाई त महल बनाइस बा भन्नुहुन्छ आफूलाई त महल बनाइस बा भन्नुहुन्छ अन्तिम शेर आफूलाई त महल बनाइस बा भन्नुहुन्छ कहिले मर्मत होला बाबु चुहिने चनाको कहिले मर्मत होला बाबु चुहिने चनाको घरमा हिसाब राखिन्छ पाथी र आमाको तर हिसाब पाइँदैन यहाँ देशको सिमानाको।
पक्कै पनि घरमा हिसाब राखिन्छ पाथी र आनाको घरमा हिसाब राखिन्छ पाथी र आनाको तर हिसाब पाइँदैन देशको सिमानाको यही भएको छ आज। त्यही भएर सायद कलम मार्फत आफ्ना सृजना गर्नुभएको होला खगेन्द्र साउद समर्पणले। यति बुझेँ मैले र गजलले भनिसकेको छ, साहित्य सृजनामा विश्लेषण गर्नु पर्दैन, साहित्य सृजना आफै बोलेको हुन्छ। यस मान्यतालाई मैले अङ्गीकार गरेको छु सधैँभरि र गरिरहनेछु। खगेन्द्रजीलाई अर्को एउटा प्रश्न, तपाईँको यो गजलमा देश दुखीको महसुस भइरहेको छ, अब देश दुखीको मात्रै देख्ने कि स्रष्टाले निधनका कुरा पनि गर्ने? यो मेरो प्रश्न हो।
स्रष्टाले निधन खोज्ने भनेको चाहिँ शब्दमा अब निधन खोजेर कलमले कहिल्यै हतियारको समर्थन गर्दैन। कलम सदैव लेख्ने हो, लेखेर नै परिवर्तन शब्दमै परिवर्तन खोज्छ। पछिल्लो समयमा म गजल देखिरहेको छु, गजलबाट पनि परिवर्तन गर्न सक्ने कुराहरू धेरै छन् र गजल शब्द साहित्य मार्फत नै धेरै परिवर्तनका कुराहरू अटाउन सकिन्छ। यही गजलकै कुराहरूमा पनि अबका पिँढीहरूले बौद्धिकता, देश, समाज र राष्ट्र लेख्न सक्नुपर्छ भन्ने मान्यता मेरो पनि हो।
यही मान्यताको कुनै गजल छ तपाईँसँग अहिले?
अहिलेसम्म सायद मसँग
निदानको कुरा गर्ने खालको
यस्तो गजल चाहिँ सायद मसँग अहिले भएन, किनभने कारणवश मैले कपी ल्याउन नोट ल्याउन सकिनँ।
एकदमै हामी त्यसमा त भुक्तभोगी नै छौँ, जो कि तपाईँलाई मैले यस्तो एउटा समयको अभावमा बोलाएको थिएँ, तपाईँ पनि व्यस्त हुनुहुन्थ्यो, हाम्रो पनि व्यस्तता थियो र हरेक परिस्थितिमा हामीले तपाईँलाई अगाडि सारेका हौँ। र कुनै अर्को एउटा गजल जाओस् तपाईँको मुखारविन्दुबाट।
एकदमै पनि गुनासो त के गर्नु खै आमा बासँग, गुनासो त के गर्नु खै आमा बासँग, जीवन राखिदिएका छन् भुख्यासारसँग। गुनासो त के गर्नु खै आमा बासँग, जीवन राखिदिएका छन् भुख्यासारसँग। मेरो नजर पनि अचेल नजरबन्दमा छ, मेरो नजर पनि अचेल नजरबन्दमा छ, भन्नै पर्ने गुनासा थिए जमानासँग, गुनासो त के गर्नु खै आमा बासँग। यति जीवन बिताएँ यादको भुमरीमा, यति जीवन बिताएँ यादको भुमरीमा, बाँकी जीवन बिताउनु छ पिजडासँग, गुनासो त के गर्नु खै आमा बासँग। आज आफै खेलौना साबित भएको छु, आज आफै खेलौना साबित भएको छु, खेल्दा खेल्दै बचपनको खेलौनासँग, गुनासो त के गर्नु खै आमा बासँग। गजलको अन्तिम शेर, अरूलाई अरूलाई जिन्दगी समर्पण गर्दा गर्दै, अरूलाई जिन्दगी समर्पण गर्दा गर्दै, सम्बन्ध बिग्रेको छ आफ्नै लुगासँग, सम्बन्ध बिग्रेको छ आफ्नै लुगासँग, गुनासो त के गर्नु खै आमा बासँग, जीवन राखिदिएका छन् भुख्याचासँग।
अवश्य पनि तपाईँको यो गजल सुनिरहँदा निकै भावुक तुल्याएको छ मलाई र स्रष्टालाई पनि, र मेरा प्यारा आदरणीय श्रोता मित्रलाई पनि यही भनायो होला, मैले यही आशा लिएको छु। र खगेन्द्रजीलाई मैले एउटा अनुमति मागेँ, एउटा गजल म वाचन गरेर सुनाउँछु, हुन्छ?
एकदमै।
यहाँनिर गजल रहेको छ, खगेन्द्रजीको गजल साभार गरेर म वाचन गर्दैछु। के लाइरहन्छन् बिचरा के खाइरहन्छन्, जो दिलमा हङ्गामा मचाइरहेछन्, जो दिलमा हङ्गामा मचाइरहेछन्, के लाइरहेछन् बिचारा के खाइरहेछन्, यो सपना पनि किन बनाएको होला, यो सपना पनि किन बनाएको होला, मन परी आई मलाई सताइरहेछन्, मन परी आई मलाई सताइरहेछन्, के खाइरहेछन् बिचारा के खाइरहेछन्, के लाइरहेछन्। पुरै बस्ती त्यो थर्कमान हुनुको रहस्य, पुरै बस्ती त्यो थर्कमान हुनुको रहस्य, उसैको वरियताका सहनाइ रहेछन्, के लाइरहेछन् बिचारा के खाइरहेछन्। यसरी भगवान्ले मेरो जीवनलाई, यसरी भगवान्ले मेरो जीवनलाई बडो गजबको नाटक बनाइरहेछन्, बडो गजबको नाटक बनाइरहेछन्। म सोच्दैछु यसरी जिन्दगी जिएर कति निर्दोषले आँसु बगाइरहेछन्, कति निर्दोषले आँसु बगाइरहेछन्, के लाइरहेछन् बिचारा के खाइरहेछन्, जो दिलमा हङ्गामा मचाइ रहेछन्। आन्द्रणीय मन, मैले खगेन्द्र साउत समर्पणबाट अनुमति मागेर एउटा गजल वाचन गरेर सुनाएँ, निकै दमदार गजल छन् उहाँका र यी सृजनाहरू हामीले वाचन गरिरहेका छौँ। यो सृजना वाचन गरिने क्रमलाई यहाँनिर रोक्छौँ, एउटा साङ्गीतिक अभिव्यञ्जना जोड्छौँ, त्यसपछि खगेन्द्र सावन्त समर्पणसँग हलाकुसारी गर्नको लागि आउनेछौँ। हाम्रो साथमा रहनुहोला।
झस्केर दुख्छ यो मुटु मेरो, उसैको यादमा राखेको थिए उसलाई मैले दिलको माझमा, झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा राखेको थिए उसलाई मैले दिलको माझमा, झस्केर दुख्छ अतीतका बेथा हृदय जल्दछ, न सम्झाइदेऊ अतीतका बेथा हृदय जल्दछ, दुखी तमन्ना दुख्छ यो मुटु मेरो उसैको यादमा राखेको थिए उसलाई मैले दिलको माझमा, झस्केर दुख्छ
यो साङ्गीतिक अभिव्यञ्जनापछि तपाईँलाई हार्दिक हार्दिक स्वागत छ। आजको यो सुन्दर बसाई र आजको यो यादगार बसाई बनाउने हामीले प्रयास गरिरहेका छौँ र आजको यो बसाईमा खगेन्द्र सावन्त समर्पणसँग हामीले साक्षात्कार गरिरहेका छौँ र भलाकुसारी गरिरहेका छौँ। र यति बेला जति साथीले सुन्नु भएको छ तपाईँको बिचमा हामीले यी गजल वाचन गरिरहँदा र उहाँका हातबाट सिर्जना गरिएका यी गजल वाचन गरिरहँदा निकै खुसी र निकै उमङ्ग छाएको महसुस हामीलाई भइरहेको छ र हामी खगेन्द्रजीलाई यो साङ्गीतिक अभिव्यञ्जनमा पछि पनि हार्दिक स्वागत गर्छौँ।
हजुर, धन्यवाद।
हामी समयको अलि अभावमा खट्किएका छौँ। समयभन्दा अगाडि जुत्न र अगाडि दौडिन चाहने खगेन्द्र समर्पण पनि एकजना व्यक्ति हुनुहुन्छ, मलाई थाहा छ। एउटा गजल वाचन गर्नको लागि अनुरोध गरेँ, अर्को एउटा।
जो जोडियोस् मन्द आज भत्कियो, गन्तव्य कहाँ छुट्यो यार कहाँ पुग्यो। हिजो जोडियोस् मन्द आज भत्कियो, गन्तव्य कहाँ छुट्यो यार कहाँ पुग्यो। आएर गल्ती भएकै रहेछ सायद यहाँ, आएर गल्ती भएकै रहेछ सायद यहाँ। थियो मैले यो सहरमा नआउनु थियो, हिजो जोडियोस् मन्द आज भत्कियो, बोली रहेछन् सायद बचपनाहरूले, बोली रहेछन् सायद बचपनाहरूले। कता हराएको जिन्दगी कता खोजियो, गन्तव्य कहाँ छुट्यो यार कहाँ पुग्यो। प्रदर्शनीमा राखिएका भुख्याचा रहेछन्, प्रदर्शनीमा राखिएका भुख्याचा रहेछन्, टाढाको नजरबाट जो मान्छे ठानियो। गन्तव्य कहाँ छुट्यो यार कहाँ पुग्यो, आउँदा थिए कम्तीमा झोलाभरि सपना, आउँदा त थिए कम्तीमा झोलाभरि सपना, ती सपना नै चोराई यार रित्तै फर्कियो। हिजो जोडियो सम्बन्ध आज भत्कियो, गन्तव्य कहाँ छुट्यो यार कहाँ पुग्यो।
निकै दमदार गजल। हिजो जोडियो सम्बन्ध आज भत्कियो, गन्तव्य कहाँ छुट्यो यार कहाँ पुग्यो। सम्बन्धले कहिले वारे तिर्का त कहिले फारे तिर्का, नदीले जसरी ती पतझरसँग आफ्नो नाता साइनो गाँसिरहेको हुन्छ, त्यसरी नै जिन्दगीले पनि कसै न कसैसँग सम्बन्ध गाँसिएर अगाडि बढिरहेकै हुन्छ। यही सिलसिलामा जिन्दगी भोकाएका अनगिन्ती कुराकानीहरू, अनगिन्ती मडहरू हामीले खगेन्द्र समर्पणसँग कुराकानी गरिरहेका छौँ र हामी नितान्तै एक्लो यो रातमा छौँ। यो रात्रिकालीन बसाईको हामी अन्तिम भागमा छौँ र यो बिसौनीमा आइसकेका छौँ। एउटा गजल अर्को एउटा वाचन गरेर हामी खगेन्द्रबाट र हामी तपाईँबाट बिदा हुने अनुमति चाहनेछौँ। त्योभन्दा पूर्व खगेन्द्रजीलाई एउटा गजल वाचन गर्न अनुरोध गरे।
एकदम पनि थोरै माया धेरै अहङ्कार पठाएछ, थोरै माया धेरै अहङ्कार पठाएछ, काम खामभित्री सजाएर अनुहार पठाएछ। थोरै माया धेरै अहङ्कार पठाएछ, खामभित्रै सजाएर अनुहार पठाएछ। मेरो आखिर यो सहरले के सोचेर, मेरो आखिर यो सहरले के सोचेर नगरेकै कामको समाचार पठाएछ। थोरै माया धेरै अहङ्कार पठाएछ, मण्डेलाहरू जस्ता मण्डेलाहरूले नि, मण्डेलाहरू जस्ता मण्डेलाहरूले नि किन बुद्धकै देशमा हतियार पठाएछ। थोरै माया धेरै अहङ्कार पठाएछ, घाटतिर छोराले चिहान नपाउँदा, घाटतिर छोराले चिहान नपाउँदा, मन्दिरतिर आमाको अङ्गार पठाएछ। थोरै माया धेरै अङ्गार पठाएछ, गजलमा गजलकारले दुरुस्तै उतारे, गजलमा गजलकारले दुरुस्तै उतारे, उपहारमा उसैको निधार पठाएछ। थोरै माया धेरै अङ्गार पठाएछ, खामभित्रै सजाएर अनुहार पठाएछ।
निकै सुन्दर, निकै दमदार गजलका निम्ति हामी धेरै धेरै धन्यवाद दिन्छौँ। कार्यक्रमको हामी अन्तिमतिर आइसकेका छौँ र यो बिसौनीतिर आइसकेका बेला खगेन्द्रबाट जानौँ। मैले सोध्न भुलेको अर्थात् धनराज वास्तविकले यो सोध्न छुटाउनु भयो र मैले यो भन्न पाए हुन्थ्यो भन्ने केही त्यस्तो कुरा छ र सँगसँगै यो आवरणको बारेमा र पाठक वर्गमा तपाईँको केही समर्पण गर्नुपर्ने कुरा, पहिले भन्नुपर्ने कुरा के छ?
त्यस्तो त केही पनि छैन। आवरण धेरै पहिलेदेखि नै बजारमा आउँछ भन्ने प्रायः धेरै साथीले फेसबुक मार्फत सबैले जानकारी पाइसकेका छन् र आवरण अब छिट्टै आउने पनि छ। अब त्यस्तो बाँकी कुरा भन्दै आएका गर्दै आएका कुराहरू कति भनेर नै सबै कुरा भन्दा पनि त्यति राम्रो हुँदैन भन्ने
एकदमै निकै व्यस्तताका बावजुद पनि यो कार्यक्रममा आउनुभयो, यहाँसम्म आइदिनु भयो र आफ्ना मनका कुराहरू यहाँ हामीलाई राख्नुभयो। हाम्रो यो सञ्चार माध्यम मार्फत हाम्रा पाठक हाम्रा श्रोता वर्गलाई सुनाउने अवसर गरिदिनु भयो। अमूल्य समय र बहुमूल्य विचारका निम्ति तपाईँलाई हार्दिक धन्यवाद।
हजुरलाई पनि हार्दिक धन्यवाद। यहाँसम्म आउन पाउँदा र आफ्ना केही रचना अनि आफ्ना मनमा लागेका कुरा आम पाठक माझ मैले पुर्याउन पाउँदा धेरै खुसी छु। यो अवसरको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईँलाई। आन्द्रणीय मन, आज हामीले कार्यक्रम त्रिवेणीको व्यवसायमा खगेन्द्र साउत समर्पणसँग भलाखुसारी गर्यौं। यो भलाखुसारीलाई हामीले भेट मार्ने तर्खर गर्दैछौ। आन्द्रणीय मन, तपाईँको बीचमा आजको यो व्यवसाय कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव, सल्लाह र प्रतिक्रिया अवश्य पनि लेखी पठाउनुहोला। राम्रो लाग्यो अरूलाई भन्नुहोला। केही सुझाव, सल्लाह र प्रतिक्रिया दिन जस्तो लाग्यो भने हामीलाई लेखेर पठाइदिनुहोला। त्यसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम त्रिवेणी, कार्यक्रम त्रिवेणी नेपाल एफएम नेटवर्क, कलङ्की काठमाडौँको ठेगानामा पत्रचार गर्नुहोला भन्दै तपाईँको बाँकी बल शुभ रहोस् भन्ने कामनाका साथ हामी सदाझै कार्यक्रममा बोल्ने शब्द नै हामी बोल्न चाहन्छौं। कोही मित्र बिरामी हुनुहुन्छ, औषधि सेवन गर्न भुल्नुभएको छ भने औषधि सेवन गरिहाल्नुहोस्। मोबाइलमा चार्ज सकिएको छ तर चार्जरमा राख्न छुटाउनु भएको छ भने मोबाइल चार्जरमा राखिराख्नुहोस् र राति तिर्खा लाग्ला नजिकै पानी राखिराख्नुहोस्। होइन, तपाईँको बालबच्चा छ, निमोनिया होला, चिसोको मौसम छ, न्यानो पार्नुहोस्, बुढापाकाहरूलाई स्याहार गर्नुहोस्। उहाँ नभइदिएको भए हामी जन्मिने थिएनौँ। सोच्नुहोस्, बा आमालाई वृद्धाश्रममा राखेर आफू रमाउने र आफू खुसी हुने चाहना कसले कहिले पनि कदापि पनि त्यो चाहना नजन्माउनुहोस्, यो अनुरोध गर्छु। र अहिलेको जमाना भनेको विश्वास गर्न योग्य जमाना होइन, त्यसैले तपाईँले घरका झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुहोस् र आज दिनभरि गरेको कामको समीक्षाको साथसाथै र हाम्रो काम भनेको हाम्रो बोल्ने काम हो, त्यसैले बोलिदिउँ। यहाँभन्दा पहिला जति बोल्ने ती कार्यान्वयन गर्नुहोला र भर्खरै प्रसारण भइरहेको कार्यक्रम अर्थात् आजको यो व्यवसाय हामीले खगेन्द्र साउत समर्पणसँग भलाखुसारी गरेर बितायौं। आजको यो व्यवसायलाई पनि समीक्षा गरिदिनु होला, कस्तो लाग्यो, के लाग्यो, यसको समीक्षा गर्दै सुत्ने तर्खर गर्नुहोला भन्दै अर्को साताको यसै बार यसै समयसम्मका लागि विदा हुनुभन्दा पूर्व आज बजेका गीत संगीतका स्रष्टा द्रष्टा र आजका पाहुना खगेन्द्र साउत समर्पणलाई विशेष आभार व्यक्त गर्दै मेरो आवाजलाई तपाईँको रेडियो सेटमा पुर्याउनको लागि प्रविधितर्फ बसेर साथ दिने साथी प्रेम ब्रिटेललाई पनि विशेष आभार व्यक्त गर्दै म तपाईँको आफ्नै साथी धनराज वास्तविक उजिलिन्छु। आउँदा जाँदा लाउला प्रति नमस्कार, शुभरात्री।
उडायो सपना सबै हुरीले, उडायो सपना सबै हुरीले, सपना सबै हुरीले, सपना सबै हुरीले, उडायो सपना सबै हुरीले। कस्तो अद्भुत थियो निश्चल आँखामा चोखो मायाको, कस्तो अद्भुत थियो हिमाल जस्तो अचल रहे हाम्रो प्रीति थियो, कसले काट्यो छुरीले, सपना सबै हुरीले, उडायो